الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. نشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا مولانا محمدا عبده ورسوله أرسله بالحق كافة للناس بشيرا ونذيرا وداعيا إلى الله تعالى بإذنه وسراجا منيرا وصلى الله تعالى عليه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فإن أصدق الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار. فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا إن من أزواجكم وأولادكم عدوا لكم فاحذروهم وإن تعفوا وتصفحوا وتغفروا فإن الله غفور رحيم. إنما أموالكم وأولادكم فتنة والله عنده أجر عظيم. فاتقوا الله ما استطعتم واسمعوا واطيعوا وأنفقوا خيرا لأنفسكم ومن يوق شح نفسه فأولئك هم المفلحون. إن تقرضوا الله قرضا حسنا يضاعف لكم ويغفر لكم والله شكور حليم. عليم الغيب والشهادة العزيز الحكيم. صدق الله العلي العظيم. بزرگان محترم، اللہ جل جلال و من والہ کا احسان و کرم ہے، اللہ تعالی نے اس مشکل وقت میں اپنی مدد و نصرت، اپنے فضل اور اعانت سے نواز کر گزشتہ 2.5 مہینے سے ہم جو مسجدوں میں عمومی طور سے نماز پڑھنے سے گویا معذور تھے، اللہ تعالیٰ نے دوبارہ ہم پر یہ کرم فرمایا کہ ہم مسجدوں میں عمومیت کے ساتھ میں اطمینان کے ساتھ نماز ادا کر سکتے ہیں. یہ اللہ کی توفیق ہے، اللہ کی نصرت ہے، ہم سب اللہ تعالیٰ کے شکر گزار ہیں. بزرگان محترم، گزشتہ 1.5 سال سے امت پر آنے والے یہ مسلسل حالات ہیں، بلکہ پوری انسانیت پر آنے والے یہ حالات ہیں، انسانوں کو بہت سارے سبق دیتے ہیں، بہت ساری عبرتیں اور نصیحتیں ملتی ہیں. جن عبرتوں اور نصیحتوں کو حاصل کرنا، سبق لینا ضروری ہے. اللہ کی طرف سے دیے جانے والے اس سبق کو اگر ایک انسان، ایک مسلمان اپنے لیے عبرت نہ بنائے، اپنے لیے سبق نہ بنائے، تو پھر حالات کا اس کو کوئی فائدہ نہیں ہوا. اللہ جل شانہ نے قرآن پاک میں ارشاد فرمایا، ما اصاب من مصیبت الا باذن اللہ, کہ ہر آنے والی مشکل اللہ ہی کی طرف سے آتی ہے, اللہ ہی کے حکم سے آتی ہے. حالات صحت کے ہوں, بیماری کے ہوں, پریشانی کے ہوں, تنگی کے ہوں, دشواریوں کے ہوں, آسانیوں کے ہوں, تمام حالات اللہ ہی کی طرف سے آتے ہیں. سب سے پہلے انسان کو یہ سمجھنا ہوگا اور دل میں اس بات کا یقین کرنا ہوگا کہ ہر آنے والا حال اللہ کی طرف سے آتا ہے. اگر مسلمان اس پر یقین کر لے, اللہ کی اس بات پر یقین کر لے, اور یہ حقیقت ہے, اس کے علاوہ کوئی اور بات ہو ہی نہیں سکتی ہے. یہ کائنات کا ذرہ اللہ کے حکم کے بغیر ہل نہیں سکتا ہے, تو جو ہو رہا ہے وہ اللہ کے امر سے, اللہ کے حکم سے, اللہ کے منشا سے, اللہ کی مرضی سے, اللہ کی چاہت سے اور اللہ تعالیٰ کے کرنے سے ہو رہا ہے. حالات جب آتے ہیں تو انسانوں کے دو نظریے بنتے ہیں. ایک نظریہ یہ بنتا ہے کہ چیزوں سے چیزیں وجود میں آ رہی ہیں, یہ کچھ اسباب تھے, ان اسباب کی بنا پر ایسا ہو گیا, ایسا ہو گیا, ایسا ہو گیا. ایک نظریہ یہ بنتا ہے, اور ایک نظریہ یہ بنتا ہے کہ یہ اللہ کی طرف سے ہے. اللہ تعالیٰ نے فرمایا کہ ما اصاب من مصیبت الا باذن اللہ, ہر آنے والا حال اللہ کی طرف سے ہوتا ہے, اور جو اس بات پر یقین رکھتا ہے, جس کے دل میں یہ بات پیدا ہو جائے, جس کے دل کا شرح صدر, جس کے دل کا نور یہ بن جائے کہ حال اللہ کی طرف سے آیا ہے, مشکل اللہ کی طرف سے آئی ہے, تو اللہ تعالیٰ فرماتے ہیں وَمَن يُؤْمِن بِاللَّهِ يَهْدِ قَلْبَهُ, جو اللہ پر یقین رکھتا ہے اللہ تعالیٰ اس کے دل کو تسلی تمانینت عطا فرماتے ہیں, اس کے دل میں خوف نہیں ہوتا ہے, وہ مطمئن رہتا ہے, اسے تسلی رہتی ہے کہ جو آئے گا وہ اللہ سے آئے گا, اللہ کی طرف سے آئے گا, اور جو حکم اللہ کی طرف سے آئے, بیماری آئے اللہ کی طرف سے ہے, موت کے فیصلے آئے اللہ کی طرف سے ہیں, تو جب اللہ کی منشا ہے تو مجھے اللہ سے ٹکرانے کی طاقت میرے پاس نہیں ہے, میں اپنے خالق اور مالک سے کیسے ٹکرا سکتا ہوں, اور مجھے اپنے مالک منعم محسن, میرے مشفق, میرے محسن سے مجھے ٹکرانے کی ضرورت کیا ہے, میرے لیے میرے رب کی مرضی میرے اپنی چاہت سے بہتر ہے, میں جو میرے لیے چاہتا ہوں اس سے زیادہ میرے رب کی مرضی میرے معاملے میں میرے لیے بہتر ہے, اس لیے وہ اللہ کی مرضی سے راضی اور خوش ہوگا, اسے کوئی چیز پریشان نہیں کرے گی. اسی کو اللہ تعالیٰ فرماتے ہیں وَمَن يُؤْمِن بِاللَّهِ يَهْدِ قَلْبَهُ, کہ جو اللہ پر یقین رکھتا ہے اللہ جل شانہ اس کے دل کو ہمت عطا فرماتے ہیں, اس کے دل کو حوصلہ دیتے ہیں, اس کو تمانینت اور تسلی عطا فرماتے ہیں. ورنہ جن کا نظریہ, جن کا یقین یہ نہیں ہوتا کہ یہ اللہ کی طرف سے ہے, پھر ان کے دلوں میں خوف, ہراس, گھبراہٹ, سہم, ڈر, یہ ساری چیزیں پیدا ہو جاتی ہیں. گزشتہ یہ جو حالات پیدا ہوئے تو ان حالات میں آپ نے دیکھا ہوگا کہ لوگوں کے دلوں میں اس درجے ڈر اور خوف تھا کہ لوگوں کو یہ سمجھ میں نہیں آ رہا تھا کہ نل پہلے کھولنا چاہیے کہ ہاتھ پہلے دھونا چاہیے. لوگوں کی سمجھ ہی نہیں کام کر رہی تھی کہ کیا پہلے کرنا چاہیے, اتنا ڈر دلوں کے اندر بیٹھا ہوا تھا. لیکن جس کا دل اللہ کی طرف ہو, جس کے دل کا یقین اللہ کی جانب ہو, اس کے دل کو اللہ تعالیٰ نے تمانینت عطا فرمائی تھی. اللہ تعالیٰ فرماتے ہیں واللہ بکل شیء علیم, لوگوں کے ذہنوں میں سوالات پیدا ہوتے ہیں, چبھن رہتی ہے, और फिर वो अफवाहें बनकर गर्दिशें करती हैं और उन अफवाहों के पीछे इंसान का दिल दिमाग लगता है कि ऐसा हो जाएगा, इतना नुकसान हो जाएगा। जी पहली लहर गुजर गई, दूसरी लहर चल रही है, फिर चंद ही दिनों में तीसरी लहर आने वाली है। ये अफवाहें चारों तरफ गर्दिश करती रहती हैं और लोग सोचते हैं कि आखिर ये कब तक, कहाँ तक, कैसे, किधर, ये इंसानों के दिलों में पैदा होने वाले सवालात और चुभन, और दूसरी तरफ वही चर्चे और अफवाहें। अल्लाह फरमाते हैं कि इन चर्चों अफवाहों की तरफ और इस चुभन की तरफ और इन सवालात की तरफ और उनको अफवाह बनाकर गर्दिश कराने की तरफ तुम्हें लगना नहीं चाहिए। तुम्हें ये यकीन रखना चाहिए कि वल्लाहु बिकुल्ली शयइन अलीम, आई हुई बला कब तक चलेगी, ये वबा कब तक रहेगी, कब खत्म होगी, कितनों को साथ लेके जाएगी, कितनों को छोड़ के जाएगी, कैसे कैसे लहरें उठेंगी, ये सब न मेरे जानने की जरूरत है, न मुझे उसके पीछे पढ़ने की जरूरत है, बल्कि मुझे हवाले कर देना चाहिए अल्लाह के वल्लाहु बिकुल्ली शयइन अलीम, अल्लाह हर चीज को जानते हैं। मुझे क्या करना चाहिए, आपको क्या करना चाहिए, हमें क्या करना चाहिए। अल्लाह ताला फरमाते हैं, व अतीउल्लाह व अतीउर्रसूल, अल्लाह की मानो, अल्लाह के रसूल की मानो, अल्लाह की मानो, अल्लाह के रसूल की मानो। अल्लाह और उसके रसूल की जब मानने की बात की जाती है, इन्हीं आयात में अल्लाह ताला ने आगे समझाया, इंसान फैसला करता है कि मुझे अल्लाह की मर्जी पर चलना चाहिए, मुझे अल्लाह के हुक्मों पर जिंदगी गुजारना चाहिए, लेकिन अपने उस फैसले, अपने दिल के उस इरादे आजम और उसकी उस नीयत में डगमगाहट पैदा हो जाती है, उसके पैर फिसल जाते हैं। और क्यों फिसल जाते हैं, अल्लाह उसको फरमाते हैं, या अय्युहल्लज़ीना आमनु इन्ना मिन अज़वाजिकुम व औलादिकुम अदुवल लकुम फहज़रूहुम। देखो, आम तौर से इंसान के पैर जो डगमगाते हैं और इंसान के पैर जो फिसल जाते हैं, कि पैरों के फिसलने, बहकने, बिछलने की वजह जो होती है, अल्लाह ने फरमाया तुम्हारी बीवियां तुम्हारे लिए साबित कदम रहने नहीं देती हैं, तुम्हारी औलाद तुम्हें अल्लाह के हुक्म पर साबित कदम रहने नहीं देते हैं। तुम अपनी औलाद की वजह से, तुम अपनी बीवियों की वजह से फिसल जाते हो, ये ख्वाहिशों में तुम्हें घेरने की कोशिश करती हैं, मजबूरियों में, जरूरतों में, ये दो चीजें तुम्हें घेरने की कोशिश करती हैं कि तुम तो चाहते हो कि सीधे रास्ते पर चलो, लेकिन कभी बीवी की तरफ से, कभी औलाद की तरफ से तुम्हारे लिए ऐसे हालात पैदा हो जाते हैं कि तुम फिसल जाते हो, तुम रास्ता भटक जाते हो, तुम बहक जाते हो। अल्लाह ने फरमाया फहज़रूहुम, जी उनसे जरा संभल के रहो, एहतियात से रहो, रिश्ते उनसे बरकरार रखो। बीवी से बीवी का रिश्ता है और बच्चों से बच्चों के वो रिश्ता है, रिश्ते खत्म नहीं करने हैं, रिश्ते काट के तोड़ने नहीं हैं, रिश्तों को कता नहीं करना है, रिश्ते बाकी रखने हैं, लेकिन रिश्तों की बुनियाद अल्लाह को बनाना है। कि रिश्तों की बुनियाद अल्लाह को बनाओ कि जहां अल्लाह की मर्जी आएगी वहां मौला की मर्जी के सामने लैला की चाहत बाकी नहीं रहेगी, कि मैं मौला की मर्जी के सामने लैला की चाहत को खत्म कर दूंगा, अपनी बीवी की चाहत को खत्म कर दूंगा, मैं अपनी बीवी की चाहत को अल्लाह की चाहत पर कुर्बान कर दूंगा। ऐसा नहीं हो सकता कि मैं अपनी बीवी की चाहत पर अल्लाह की मर्जी को, अल्लाह के हुक्म को कुर्बान कर दूं। अल्लाह ने फरमाया फहज़रूहुम, संभल के रहो, ये याद रखो, लेकिन फिर भी याद नहीं रहता है। कभी बीवी आड़े आ जाती है, कभी बच्चे दरमियान में आ जाते हैं, जिसकी वजह से इंसान जी भटक जाता है, बहक जाता है और राह खुदा पर, राह मुस्तकीम पर, सीधे रास्ते पर बरकरार नहीं रहता है। बीवी बच्चों की वजह से अगर कभी भटक बहक गया, थोड़ी देर के बाद में संभलता है तो क्या करे। अल्लाह ताला फरमाते हैं कि फाफू वस्फहू वगफिरू, अब गुस्सा आ गया कि मेरी बीवी ने मुझे रास्ते से भटका दिया, मैं अपनी बच्चों की दुनिया बनाने के लिए मैंने अपनी आखिरत बर्बाद कर दी, मैं चाहता था मेरे बच्चों का फ्यूचर जी मुस्तकबिल ताबनाक हो जाए, रोशन हो जाए, और मैं अपने बच्चों के मुस्तकबिल को रोशन और ताबनाक बनाने के लिए मैंने अपनी कब्र में आग जला ली, मैंने अपनी आखिरत को बर्बाद कर लिया, मैंने अपनी आखिरत को तबाह कर लिया, मैंने ये क्या किया है और ये सब कुछ इनकी वजह से हुआ है, तो इसलिए लानतें बरसा उनके ऊपर, फुटकारें बरसा उनके ऊपर, गालियां दो उनको, उनको बुरा भला कहो। अल्लाह फरमाते नहीं, फस्फहू वग़फिरू वाफू वग़फिरू, सुनो उनके साथ में सख्ती का मामला, उनके साथ में बदतहजीबी का मामला, उन पर लानतें और फुटकारें नहीं बरसाना है, क्या करना है जी, तुम्हें उन्हें माफ करना है, उनके साथ दरगुजर करना है। अल्लाह ताला ने तीन जुमले, तीन लफ्ज एक ही माने के इरशाद फरमाए, फस्फहु वाफु वग़फिरु, के माफ करो, दरगुजर करो, सरफे नजर करो, उन्होंने गलती कर ली, तुम्हें भी जरा रास्ते से हटा दिया जी, कुछ मत करो, छोड़ दो उनको, माफ कर दो, छोड़ दो। और ये याद रखो कि तुम्हें अगर अल्लाह माफ करे, तुम ये चाहते हो कि मेरा अल्लाह मुझे माफ करे, तो फिर तुम अपनी बीवी और औलाद को माफ करो, तुम अपने बीवी बच्चों को माफ करोगे तो फइन्नल्लाह गफूरुर रहीम, अल्लाह तुम्हें माफ करेंगे, अल्लाह तुम्हारी बख्शिश करेंगे। अगर तुम उनके साथ में गिरफ्त और पकड़, तुम उन पर लानतें और फुटकारें बरसाने लगो, तो क्या मालूम अल्लाह तुम पर लानत बरसा दे, क्या मालूम अल्लाह तुम पर फुटकार बरसा दे, अल्लाह तुम्हें अपनी रहमत से दूर कर दे। इसलिए नहीं, फइन्नल्लाह गफूरुर रहीम, अल्लाह की मगफिरत और बख्शिश चाहते हो तो अपनी बीवी बच्चों को भी माफ करो। फिर ये याद रखो, इन्नमा अम्वालुकुम व औलादुकुम फितना, इन्नमा अम्वालुकुम व औलादुकुम फितना, माल और औलाद तुम्हारी बहुत बड़ी आजमाइश है, ये माल ये औलाद अल्लाह की तरफ से तुम्हें नेमत के तौर पर भी दी गई है, अता के तौर पर भी दी गई है, अल्लाह की तरफ से इम्तिहान और आजमाइश के तौर पर भी दी गई है कि माल में अल्लाह को राजी करो, औलाद से अल्लाह को राजी करो, माल से भी अल्लाह को राजी करो, औलाद से भी अल्लाह को राजी करो। माल जैसे तुम्हें रास्ते से भटका ना दे, गुमराह ना बना दे, माल कहीं तुम्हें मगरूर न कर दे, ऐसे ही ये याद रखो कि औलाद तुम्हें कहीं गुमराह न कर दे, ये दोनों तुम्हारे लिए आजमाइश और इम्तिहान है। इन्नमा अम्वालुकुम व औलादुकुम फितना, हमने तुम्हें ये दुनिया में दिया है, माल कितना दे दिया होगा जी, करोड़ जी, अरब खरब, मिलियनर बिलियनर, कितना बड़ा मालदार बन गया होगा। अल्लाह फरमाते हैं चाहे जितनी भी दौलत तुम्हारे पास हो, ये याद रखो वल्लाहु इंदहु अजरुन अजीम, अल्लाह के पास जो है उसके मुकाबले में दुनिया का माल कुछ नहीं है। यहां अगर तुम बिलियनर भी हो, अरबपति भी हो, खरबपति भी हो, तुम्हारी दौलतों को गिना न जा सकता हो, और एक एक सेकंड में तुम्हारे ऊपर अरबों खरबों की बारिश भी हो रही हो, तो भी याद रखो वल्लाहु इंदहु अजरुन अजीम, जो दुनिया में तुम्हें मिला है उसके मुकाबले में आखिरत में जो अल्लाह के पास रखा है वो बहुत कुछ है। इसलिए इस थोड़े से को देखकर पीले को देख के फिसल न जाना, ये दुनिया के थोड़े से माल को देखकर दुनिया में फिसल न जाना, ये अल्लाह का क्या है। अल्लाह फरमाते हैं फत्तकुल्लाह मस्ततातुम वस्मऊ व अतीउ व अनफिकु खैरल लिअनफुसिकुम व मन युकशुह नफ्सिही फऊलाइका हुमुल मुफ्लिहून। अल्लाह ताला ने फरमाया कि तुम्हें दुनिया के अंदर रहते हुए चंद काम करने हैं। सबसे पहला काम, अल्लाह से डरो, जिंदगी खौफ खुदा की बनाओ, जुबान खोलो तो अल्लाह से डरो, निगाह तुम्हारी उठे तो अल्लाह से डरो, कान खोलो तो अल्लाह से डरो, हाथ उठाओ तो अल्लाह से डरो, कदम उठाओ तो अल्लाह से डरो, दिमाग से सोचो तो अल्लाह से डरो, मुंह में निवाला हलक में निवाला उतारो तो अल्लाह से डरो, कि तुम्हारे हलक में उतरने वाला निवाला भी خوف خدا کے ساتھ میں اندر اترنا چاہیے، خوف خدا سے خالی ہو کر بے خوف و نیڈر بن کر تمہارے حلق کے اندر نیوالا بھی نہ اترے، اللہ سے ڈرو. لیکن اللہ نے فرمایا مستطا، تم ایسا نہیں کہ اللہ کے ڈر میں کھانا چھوڑ دو، پینا چھوڑ دو، بیوی چھوڑ دو، بچے چھوڑ دو، کاروبار چھوڑ دو، مسجد کا کونا پکڑ لو اور مسجد کے کونے میں بیٹھ جاؤ، نہ کھاؤ نہ پیو، جی کچھ نہ کرو، صرف مسجد کے کونے میں پڑے عبادت کرتے، سجدے میں پڑے پڑے جان دے دو. فرمایا نہیں، فَاتَّقُوا اللَّهَ مَا اسْتَطَعْتُمْ، جتنی ہمت جتنی طاقت ہے اتنا ڈرو. تمہاری طاقت سے زیادہ ڈرنے کی ضرورت نہیں ہے، تمہاری طاقت سے زیادہ اللہ کا خوف دل میں بٹھانے کی ضرورت نہیں ہے. جتنا ڈر سکتے ہو اتنا اللہ سے ڈرو، زندگی سنبھال کے گزارو. کیا کرو؟ فَاتَّقُوا اللَّهَ مَا اسْتَطَعْتُمْ وَاسْمَعُوا، اللہ کے دین کی باتیں، اللہ کے رسول کی باتیں، اللہ کی باتیں، اللہ کے نبی کی باتیں کانوں سے سنتے رہو. یہ عبرت کی باتیں تمہارے دل کو نرم کرتی ہیں. وَاسْمَعُوا فَاسْمَعُوا، سنتے رہو. وَأَطِيعُوا، اور سن کر مانتے رہو. ایسا نہیں کہ ایک کان سے سنا ایک کان سے چھوڑ دیا، ایک کان سے سن کر ایک کان سے چھوڑ کر غفلت والی زندگی مت برتو. وَاسْمَعُوا وَأَطِيعُوا، اللہ کی بات سنو اور مانو. اور یاد رکھو، انما اموالکم فتنہ، مال تمہارے لیے فتنہ ہے، اس فتنے سے بچنے کا راستہ کیا؟ وانفقوا، اللہ کی راہ میں خرچ کرتے رہو. اللہ نے دیا ہے، اللہ کا دیا مال لٹاتے رہو، جتنا دیا اس میں سے خرچ کرتے رہو. اور ہمیشہ یہ یاد رکھو کہ جہاں بھی اللہ تعالیٰ نے خرچ کرنے کا حکم دیا، وہاں ایک جملہ اللہ تعالیٰ نے ضرور بڑھایا ہے. اللہ نے فرمایا وَأَنفِقُوا مِمَّا رَزَقْنَاكُمْ، جو ہم نے دیا ہے اس میں سے خرچ کرو، تمہارے کمائے ہوئے میں سے مت خرچ کرو. تمہارا کمایا ہوا اپنے پاس اٹھا کے رکھ لو، شاید تمہارا کمایا ہوا تم اپنے قبر میں لے جا سکو، لیکن جو ہم نے تمہیں دیا، جو ہم نے تمہیں دیا ہے اس میں سے خرچ کرو. وہ اللہ کا دیا ہوا مال اللہ کی راہ میں لگاؤ. اور ایک بات یاد رکھو، وَمَنْ يُوقَ شُحَّ نَفْسِهِ فَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ، مال کے خرچ کرتے ہوئے ایک بہت بڑی چیز سامنے آ جاتی ہے، اور وہ چیز یہ آتی ہے کہ میری ضرورت، میری حاجت، مجھے پتا نہیں کب یاد آ جائے، مجھے پتا نہیں کب ضرورت پڑ جائے، میرے وقت پہ کون ساتھ دے گا، میری مشکل میں کون کام آئے گا، کل کے دن مجھے کون مدد کرے گا، تو کل کے لیے اٹھا کے رکھنا چاہیے، کل کے لیے اٹھا کے رکھنا چاہیے. یہ جو کل کے لیے اٹھا کر رکھنے کا جذبہ، جس کو شوق کہتے ہیں، کہ آدمی کی اپنی غرض اس کے سامنے آ جائے کہ میری غرض میں میری کون مدد کرے گا، میری غرض میں میری کون مدد کرے گا، اس کو کہتے ہیں شوق، اس کو کہتے ہیں حرص، اس کو کہتے ہیں لالچ. کہ آدمی اپنی ضرورت کے لیے کل کے واسطے اٹھا 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 کے رکھے، اس کو کہتے ہیں شوق اور لالچ. اللہ تعالیٰ فرماتے ہیں جس کو اللہ نے شوق سے، لالچ سے، خود غرضی کی بیماری سے بچا لیا، فَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ، وہی کامیاب ہو سکتا ہے، وہی کامیاب ہو سکتا ہے. اگر یہ شوق کی بیماری کینسر کی طرح سے زندگی میں لگ گئی، تو اس کو بخیل اور شحیح اور کنجوس اور خود غرض اور لالچی اور تما والا بنا کر اس کو کچھ بھی خرچ کرنے کی توفیق نہیں ملے گی. اپنا سب کچھ جمع کر رکھ کر اپنے مال پر ناک سام بن کے بیٹھا رہے گا، اور سارا مال چھوڑ کے دنیا سے خالی ہاتھ جائے گا، اپنی آخرت برباد کر کے. اس لیے فرمایا وَمَنْ يُوقَ شُحَّ نَفْسِهِ فَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ، خود غرضی سے بچنے والے ہی کامیاب ہوتے ہیں. آگے اللہ نے فرمایا وَأَقْرِضُوا اللَّهَ قَرْضًا حَسَنًا، راہ خدا میں خرچ کرو. یاد رکھو، راہ خدا میں خرچ کرنے سے مال کم نہیں ہوتا ہے، یضاعف لکم، اللہ مال بڑھاتے ہیں، اور صرف مال میں بڑھوتری نہیں ہوتی، ویغفر لکم، اللہ تمہیں معاف بھی کرتے ہیں، اللہ تمہاری بخشش بھی کرتے ہیں، اللہ تمہاری مغفرت کے بھی فیصلے کرتے ہیں. اس لیے اللہ کی راہ میں خرچ کرو. اور خرچ کرنے کو اللہ فرماتے ہیں، راہ خدا میں خرچ کرنے کو اللہ نے فرما مجھے قرض دو, جیسے قرض کا پیسہ واپس ملنا یقینی ہے, اللہ کو دیا ہوا قرض بھی تمہیں واپس مل جائے گا. اتنا سب کچھ بتانے کے باوجود جو اتنا سب کچھ بتانے پر عمل کر لے, اللہ فرماتے ہیں واللہ شکورن, خرچ کرنے والوں کے ماننے والوں کے اللہ قدردان ہے, اور جو نہ مانے حلیمن, اللہ اس کو پکڑتے نہیں ہیں, اللہ تعالیٰ حلیم ہیں, بڑے حلم والے, بڑے بردبار ہیں. اللہ پھر بھی معاف کرتے ہیں, پھر بھی موقع دیتے ہیں, پھر بھی اس کو چانس دیتے ہیں, پھر بھی اسے زندگی دیتے ہیں, پھر بھی اسے مال دیتے ہیں, پھر بھی اس پر دولتوں کی بارش کرتے ہیں, اللہ تعالیٰ اس کی پکڑ اور گرفت نہیں کرتے ہیں. عالم الغیب و شہادت العزیز الحکیم, اللہ کے سامنے سب کچھ کھلا ڈھکا, سب کچھ اللہ کے سامنے ظاہر ہے, اور وہ ہر چیز کو جانتے ہیں. اللہ عزیز ہیں, کسی کی بھی گردن جہاں چاہے وہاں پکڑ سکتے ہیں, اتنے زبردست غالب ہیں, لیکن پکڑتے نہیں ہیں. کیوں نہیں پکڑتے ہیں؟ اس لیے کہ اللہ تعالی حکیم ہیں. اس لیے بزرگو, یہ آیات قرآنیہ ہیں جو میں نے آپ کے سامنے پڑھ کر ان کا ترجمہ اور ان کا خلاصہ میں نے آپ کے سامنے عرض کیا ہے. ان آیات قرآنیہ پر عمل ہی گویا حالات کے سدھرنے کے بعد اپنی زندگی کے حالات کو سدھرے رکھنے, سنبھلے رکھنے, اللہ کی رحمتوں کو برقرار رکھنے کا ایک راستہ ہے. اللہ مجھے آپ کو اور پوری امت کو توفیق نصیب فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین.